नमस्कार नमस्कार अनि सुस्वागतम साथी रात्रिकालीन अभिवादन प्रक्रिया कार्यक्रम गजल सुधाको आजको नवीन श्रृंखलामा पनि उस्तै माया उस्तै मन साट्नका लागि म उपस्थित भइसकेको छु कमल सरगम उत्पादन सहयोगी साहस भट्टसँगै। तपाईँ कार्यक्रम गजल सुधा यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँ सँगै पश्चिम आवाज रेडियो कैलाली त्यसै गरी समर्पण एफएम बारा त्यसै गरी मुगु एफएम मुगु कार्स एफएम टिकापुर कैलाली रेडियो जालापा नुवाकोट त्यसै गरी सोसाइटी एफएम अछाम रेडियो बागमती सरलाई त्यसै गरी हाम्रो मालिका एफएम त्यसै गरी रेडियो सहरी काठमाडौँ त्यसै गरी नेपालीको अनलाइन काठमाडौँ अक्सिजन रेडियो त्यसै गरी पीएमसी रेडियो नेपालीको संचार नेटवर्क लगायत तपाईँले अन्य रेडियो स्टेशन मार्फत पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम गजल सुधामा हामी कहिले अतिथिसँगको कुराकानी जोड्छौँ, कहिले हामी विशेष तपाईँकै भाषणहरूलाई तपाईँकै गजलहरूलाई भाषण गर्छु यसरी कार्यक्रमको नमुना तयार गरेको छौँ भने आजको वर्षै म अतिथिसँग कुराकानी गर्दै आज एक गजलकार हुनुहुन्छ मसँग नेपाली गजलमा अलिकति लामो समयदेखि योगदान दिँदै आइरहनु भएका गजलकार जो तपाईँ हाम्रै गजलकार हुनुहुन्छ घनेन्द्र ओझा। मैले घनेन्द्र ओझाको बारेमा केही जानकारी गराउँछु। नेपाली गजलमा लाग्नु भएका घनेन्द्र ओझा पाँचथरमा जन्म लिए, पढाइ मोरङमा पार गर्दै 2056 सालदेखि काठमाडौँमा बसोबास गर्दै आइरहनु भएको छ। साहित्य लेखनमा 2050 सालदेखि नै उहाँले सुरुवात गर्नुभएको थियो। नेपाली गजल कृति भने आफ्नै चियानमा टेकेर 2061 सालमा प्रकाशनमा ल्याउनु भएको थियो भने बल्जे र याद तिम्रो 2062 सालमा सक्रिय बहर र छन्दमा मात्र लेखिएको गजलहरू उहाँले त्यो सङ्ग्रहमा समावेश गर्नुभएको थियो। त्यसै गरी 2065 सालमा राधा कडेलसँग संयुक्त बाटो अझै छ बाँकी गजल सङ्ग्रह निकाल्नु भएको थियो भने 2065 सालमा कविता सङ्ग्रह एउटा अर्को सङ्ग्रहको सङ्ग्रामको घोषणा गजल सङ्ग्रह निकाल्नु भएको थियो। सोही 2066 सालमा गजल कसरी लेख्ने सैद्धान्तिक किताब प्रकाशनमा ल्याउनु भएको थियो। 2067 सालमा गजल सिद्धान्त र विवेचना निकाल्नु भएको थियो भने त्यसै गरी 2069 सालमा बाल गजल दुलाहा राजा आउनुभयो गजल सङ्ग्रह निकाल्नु भएको थियो। त्यसै गरी पत्रकारितामा पनि अध्यापन गर्दै आउनुभएका एक दशक पार गर्नुभएका पत्रकारिताको अध्यापनलाई साहित्य क्षेत्रमा भने अन्ना मण्डलीको संस्थापन महासचिव त्यसै गरी पूर्व अध्यक्ष हुनुहुन्थ्यो। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको चाहिँ संस्थापक महासचिव र हाल वर्तमान अध्यक्ष हुनुहुन्छ र विभिन्न सामाजिक संस्थामा पनि आबद्ध रहनुभएका गजलकारको केही गजल गीतहरू बजारमा आइसकेको छ र झन्डै एक दर्जन भन्दा बढी कृतिहरूमा सम्पादन गर्नुभएका गजलकार आज हामीसँग हुनुहुन्छ घनेन्द्र ओझा। त्योभन्दा अगाडि उहाँकै गजल एल्बमभित्र गजल गीत एल्बमभित्र समाहित रहेको बाहना अनौठो एल्बमबाट समाहित यो साङ्गीतिक गजल सुरुवातमा बजाउँदैछौ।
दुखायो छाती कहिले हसायो फेरी कहिले दुखायो छाती कहिले हसायो फेरी
Thank you.
छ घुर्के पर्ने कस्तो नौठो तिम्रो बानी छ घुर्के पर्ने कस्तो नौठो तिम्रो बानी छ घुर्के पर्ने कस्तो नौठो तिम्रो बानी छ घुर्के पर्ने बानी छ घुर्के पर्ने बानी छ घुर्के पर्ने गर्दे
दुख्दैछ आज छाती बल्झेर याद तिम्रो बग्दैछ अश्रुधारा छल्केर याद तिम्रो बाहना अनौठो एल्बमको यो सुमधुर साङ्गीतिक गजल आजकै स्रष्टाको हातबाट लिखित हो जुन आज हामी कुराकानी गर्दैछौँ नेपाली गजलमै इतिहास राखिसक्नुभएका गजलकार घनेन्द्र ओझा आज हामीसँग हुनुहुन्छ धेरैले उहाँको नाम चिनिरहनु भएको छ या धेरैले उहाँसँग परिचित पनि हुनुहुन्छ नेपाली गजलको इतिहासमै उहाँको ठुलो हात छ नेपाली गजललाई अगाडि बढाउनका लागि हामीलाई थाहा छ र नेपाली गजलको श्रीवृद्धिका लागि लामो समयदेखि अनवरत रूपमा नेपाली गजलमै योगदान दिनुभएका घनेन्द्र ओझा आज हाम्रो स्टुडियोमा हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्ट्जसँगै देशका झण्डै 20 बढी एफएम स्टेशन मार्फत एकैसाथ सुनिरहनु भएको कार्यक्रम गजल सुधाको साथमा उहाँसँगको कुराकानी अब जोड्ने क्रममा छु घनेन्द्र सर स्वागत छ कार्यक्रम गजल सुधामा के छ पछिल्लो खबर
ठिकै छ भर्खरै हामीले आदि गजलकार मोतीराम भट्टको जन्म जयन्ती मनायौँ र मोतीराम भट्टको जन्म जयन्ती मनाइरहँदाखेरि हामीले विभिन्न कार्यक्रमहरू गऱ्यौँ श्रष्टा सम्मान गऱ्यौँ केही पुस्तकहरू विमोचन गऱ्यौँ अनि साङ्गीतिक कार्यक्रमहरू प्रत्यक्ष गजलगायनका कार्यक्रमहरू गऱ्यौँ अस्ति शनिबार मात्र हामीले असोजदेखि गत शनिबार मात्र शिल्पी थिएटरमा कार्यक्रम सम्पन्न गरेका छौँ
एउटा ऐतिहासिक कार्यक्रम पनि भन्न सफल भयो अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च जुन तपाईँ आफै संस्थापक महासचिव र हाल वर्तमान अध्यक्ष हुनुहुन्छ होइन त्यहाँबाट चाहिँ धेरै राम्रा कार्यक्रमहरू अघिल्लो वर्ष पनि भएकै हुन् र अहिले पनि यो वर्ष पनि ठूलो कार्यक्रम सम्पन्न गर्नुभयो कस्तो छ प्रतिक्रिया जुन कार्यक्रमबाट चाहिँ
निश्चय नै हामीले एक त मोतीराम भट्ट राष्ट्रिय विभूति अब धेरै छोटो उमेरमा छोटो आइदिएर जानुभएको नि नेपाली नेपाली भाषामा हिन्दीबाट गजल भित्र्याउने श्रेय उहाँलाई नै छ नेपाली भाषाको पहिलो पत्रिका प्रकाशन गर्ने श्रेय पनि उहाँलाई नै छ पत्रकार पनि सम्पादक पनि प्रकाशक पनि जीवनी लेख्ने भानुभक्तको जीवनी लेख्ने श्रेय पनि उहाँलाई नै छ यस्ता बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो र हामीले विशेष गजल स्रष्टाहरूले उहाँलाई सम्झिने भनेको आदि गजलकारकै रूपमा हो नेपालमा गजल साहित्यलाई भित्र्याउने स्रष्टाकै रूपमा हामीले मानिरहेका छौँ र उहाँको स्मृतिमा उहाँको सम्झनामा हरेक वर्ष हामीले विगत झन्डै एक दशकदेखि कार्यक्रमहरू गर्दै आएका हौँ र यसपटक पनि उहाँकै सम्झनामा उहाँकै सम्मानमा हामीले कार्यक्रम आयोजना गरेका हौँ
म आज अलिकति बढी गजल सुन्न भन्दा पनि तपाईँसँग धेरै गजलकै विषयमा चाहिँ कुराकानी गर्नलाई तपाईँसँग एउटा साम्यता साटेको हौँ र मैले जोड्न चाहेँ घनेन्द्र ओझा कस्तो खालको गजलकार हुन् आफूले चाहिँ कसरी हेर्नु भएको छ
म गजलकार भन्दा पनि गजलको अनुरागी हुँ साहित्यको अनुरागी हुँ र गजल लेख्न थालेकै झन्डै 1.5 दशक भएछ र एउटा कुनै विधामा लेख्न थालेपछि हातालेपछि त्यसले स्वाभाविक रूपमा तान्छ भने कविता गीत गजल यस्ता विषयहरू तानिने विषय हुन् आख्यान पनि हात बसेपछि त्यो लेखौँ लेखौँ लाग्ने हुन्छ नै मेरो आख्यानमा अलिक कम छ लेखाइ यद्यपि कविता गीत गजल भनेका चाहिँ यी एकदमै मेरा रुचिका विषयहरू हुन् धेरै लेखिने धेरै
पढिने
मेरो लागि चाहिँ धेरै लेखिने र धेरै पढ्ने विधा पनि हो र सामान्यतया यो गजल चाहिँ अलिक शृङ्गारिक हुँदो रहेछ अलि माया प्रेमका कुराहरू पनि हुँदो रहेछ र कोमल पनि हुँदो रहेछ, हार्दिक पनि हुँदो रहेछ, त्यो भएर बढी गजलमा तानियो। तर म वास्तवमा गजलको एउटा सिकारु, गजलको बारेमा खोज अनुसन्धान पनि गरिरहेको, गजलको बारेमा बुझ्न खोजिरहेको, यति धेरै स्रष्टाहरूले गजल लेखिरहनु भएको छ अहिले, र गजल के गजलमा के छ र यसरी तानिनुहुन्छ स्रष्टाहरू, र म पनि किन तानिएँ भन्ने कुरा चाहिँ म खोजिरहेको छु, र म कस्तो गजलकार हुँ भन्ने कुरा चाहिँ पाठकले श्रोताले भन्ने कुरा हो।
त्यही त मैले धेरैले चाहिँ आफूले आफ्नो बयान गरिरहँदाखेरि घनेन्द्र ओझाले कहिले पनि आफ्नो जुन बारेमा चाहिँ कहिले भन्नुहुन्न, धेरैले भन्नुहुन्छ, धेरैले अन्तर्वार्ता लिइरहँदाखेरि चाहिँ घनेन्द्र ओझा आफैमा चाहिँ एउटा सक्षम गजलकार हुन् र घनेन्द्र ओझाको बारेमा बुझिराख्नुपर्ने उचित रहँदैन, किनभने नेपाली गजलकै बारेमा चाहिँ धेरै काम गरिरहेको आधारले पनि घनेन्द्र ओझालाई धेरैले चिन्नुहुन्छ भन्ने कुराहरू हामीले बाहिर बजारमा पनि सुन्दै आएका छौँ। तपाईँ स्वयं पत्रकारितामा पनि अध्यापन हुनुहुन्छ होइन, झन्डै एक दशक लामो पत्रकारितामा अगाडि बढ्नु भएको एउटा पत्रकारकै हिसाबमा हामीले लिउँ होइन, एउटा पत्रकार शिक्षकको रूपमा लिउँ, कसरी चाहिँ बुझाउनु भयो नेपाली साहित्य पत्रकारलाई चाहिँ कसरी अगाडि बढाउनु भयो जुन तपाईँ आफै पत्रकारिताको रूपमा चाहिँ अध्यापन गरेर आउँदाखेरि?
तर वास्तवमा मेरो मैले पढेको विषय पत्रकारिता हो, आम संसार र पत्रकारिता, र पढाएको विषय पनि मेरो आम संसार र पत्रकारिता हो। साहित्यिक पत्रकारिता पत्रकारिताभित्र पर्छ कि पर्दैन भन्ने बहस अझैसम्म पनि चलिरहेको छ, र सामान्यतया विभिन्न विषयका क्षेत्रका सूचनाहरू समाचारका रूपमा प्रकाशन प्रसारण गर्नु, त्यसलाई चाहिँ आम संसार माध्यम मार्फत ल्याउनु नै पत्रकारिता हो, र साहित्यिक गतिविधिहरूलाई साहित्यिक विषयहरूलाई पनि हामीले पत्रकारिता मिडिया मार्फत ल्यायौँ भने त्यो पत्रकारिता हुन्छ। तर अहिले बहसको विषय चाहिँ साहित्यिक पत्रकारिता भन्ने कि नभन्ने भन्ने पनि चलिरहेको छ। अब नेपाली साहित्यको नेपाली साहित्यिक पत्रकारिताको स्थिति हेर्ने हो भने चाहिँ राष्ट्रिय स्तरका अथवा राज्यबाट सञ्चालित मिडिया अथवा पत्र पत्रिकाहरूमा साहित्यिक पत्र पत्रिकाहरूमा पनि त्यति ठुलो स्तरीयता, त्यति ठुलो क्षेत्र ओगट्न सक्ने, सबैलाई समेट्न सक्ने, साझा बनाउन सक्ने क्षमता देखिएको छैन। हुन त त्यहाँ अब राजनीतिक नियुक्ति त्यस्ता पत्रिकाहरूमा मिडियाहरू बढी भएको देखिन्छ, जुन पार्टीको सरकार आयो जसको संचार मन्त्री छ उसैले आफ्ना मान्छेहरूलाई चाहिँ ल्याउने राख्ने र जिम्मेवारी दिने, सम्पादकको जिम्मेवारी दिने काम गरिरहेको हुँदाखेरि पनि त्यहाँ चाहिँ बढी स्तरीय भन्दा पनि आफ्ना फेभरका मान्छेहरू, आफ्ना नजिकका मान्छेहरूलाई चाहिँ उहाँहरूले स्थान दिँदै आउनुभएको छ। त्यो त्यसले गर्दा पनि साहित्यिक पत्रकारिता राज्यकै पत्रिकाबाट पनि बढी सम्मानित हुन सकेको छैन र बढी विकसित हुन सकेको छैन जस्तो लाग्छ। नियमित त छ, त्यसलाई चाहिँ सुधार गरेर परिष्कृत गुणस्तरीय बनाउन सकेको छैन। निजी क्षेत्रबाट केही पत्र पत्रिकाहरू प्रकाशनको क्रम चलिरहेको छ, तिनीहरूले अब स्वाभाविक रूपमा आर्थिक कुरो आउँछ, प्रकाशनको कुरामा विज्ञापनको बजार सानो छ, र साहित्यिक पत्र पत्रिकालाई विज्ञापन दिने पनि कुरो हुँदैन, एकदम दया गरेर माया गरेर सम्पर्कका कारणले दिने एउटा कुरा हो, नभए त्यो धेरैले पढ्ने विषय होइन र धेरै ठाउँमा पुग्ने कुरो पनि होइन, साहित्यमा रुचि भएकाहरूसम्म मात्र पुग्छ। यसर्थ साहित्यिक पत्रकारिता नेपालको सन्दर्भमा चाहिँ कमजोरै लाग्छ। अब सुरु सुरुमा हो भने चाहिँ तपाईँको राणाकालको बेलामा, राणाकाल पछाडि पनि केही समय पत्रकारिता भन्नु नै साहित्यिक पत्रकारिता थियो, अथवा साहित्यका साहित्यिक पत्र पत्रिकाहरूले, साहित्य विशेष पत्र पत्रिकाहरूले नै त्यो अरू पत्र पत्रिकाको भूमिका पनि निर्वाह गरेका थिए, लेख रचनाहरू, कविताहरू, गीतहरू, कथाहरू मार्फत, निबन्धहरू मार्फत, त्यहाँ चाहिँ राणा शासनको पञ्चायतको विरोध गर्नु पर्यो भने पनि तिनै साहित्यिक पत्र पत्रिकाहरू उपयुक्त हुन्थे। र अहिले चाहिँ पत्र पत्रिकाहरू बढी छन् साहित्यिक पत्र पत्रिका, तर स्तरीयता गुणस्तरीयता
एकदम कम छ। अवश्य पनि यो पत्रकारिताको बारेमा हामीले साहित्य पत्रकारिताको बारेमा जोड्यौँ, यति बेला एउटा घनेन्द्र ओझाको गजल सुन्दा एकदम रहर लाग्यो।
गजल लेख्न अलि कम गरेको छु मैले, अभियानमा बढी लागिया छ र अरू आफ्ना कामहरूमा पनि, त्यसकारण गजल कम लेखेको छु। मैले पहिल्यै लेखेको गजल सुनाउँछु एउटा, यो पञ्चचामर छन्दमा छ।
सुटुक रातमा हुने झरेर आउँछिन् ममा, सुटुक रातमा हुने झरेर आउँछिन् ममा, र निदरातमा त्यसै हारेर आउँछिन् ममा, र निदरातमा त्यसै हारेर आउँछिन् ममा। छ ज्योतिपूर्ण चन्द्रको छ ज्योतिपूर्ण चन्द्रको र मोहनी छ चालमा, छ ज्योतिपूर्ण चन्द्रको र मोहनी छ चालमा, र लडिँदै र मस्किँदै सरेर आउँछिन् ममा, र लडिँदै र मस्किँदै सरेर आउँछिन् ममा, सुवास चल्छ रूपको र जल्छ आत्मातले, सुवास चल्छ रूपको र जल्छ आत्मातले, हरे महर छु चाँदनी छरेर आउँछिन् ममा, हरे महर छु चाँदनी छरेर आउँछिन् ममा। अन्तिम छ, नसक्छु जान दूर नै, नसक्छु राख्न साथमा, नसक्छु जान दूर नै, नसक्छु राख्न साथमा, हतार फर्किने सधैँ गरेर आउँछिन् ममा, हतार फर्किने सधैँ गरेर आउँछिन् ममा, सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा, र निद रातमा त्यसै हरेर आउँछिन् ममा।
म एउटा छन्दको पक्षमा बोल्ने एउटा वकालत पनि हो, होइन, एउटा गजलको विषयमा छन्दकै छन्दमा अलि लेख्नुपर्छ भन्ने व्यक्ति पनि हो, तर यो अलिकति विवाद बढी छन्द पक्ष र छन्द विपक्ष आएका छन् नि, यो अलिकति मैले यो घनेन्द्र ओझासँग जोड्न पनि चाहेँ, किन यस्तो भइरहेछ पहिलो पटक नेपाली गजलमा चाहिँ? हुन त लेख्न त अब हामीलाई छन्दमा लेख्न अलिकति मुस्किल पनि हुन्छ, सायद त्यो मुस्किल भएर चाहिँ यो विवाद आएको हो, या धेरै विवाद चाहिँ यो छन्द पक्ष र छन्द विपक्ष भएको छ नि, किन?
सबभन्दा प्रमुख कुरो भनेको छन्दमा लेख्नका लागि छन्द ज्ञान, छन्दका सूत्रका ज्ञान र रसदीर्घको उचित पालनाको ज्ञान, अनि रसदीर्घको सिद्धान्तको मान्यताको ज्ञान पनि हुनुपर्छ। अनि त्यसका लागि हामी त अहिले फास्ट फुड जेनेरेसन हो यो
एकदम,
त्यसले गर्दाखेरि चट्ट लेख्ने, मनमा आएको कुरो भावना लेखिदिने, लय मिल्यो सुन होइन, काफिया मिले भयो, रदीप मिले भयो, अनि सुनाइदियो वा वा भनिदिन्छन्, किनभने अरूलाई पनि धेरैलाई त त्यसको ज्ञान छैन, होइन, कति राम्रो भनिदिन्छन् त्यही, कति राम्रो कति राम्रोमा हामी अलमल लियौँ। तर गजल के हो, गजल कसरी लेख्नुपर्छ, गजलको शास्त्रीय मान्यता के हो, हरेक विधाहरूको मान्यता हुन्छ आफ्नो आफ्नै, गजलको पनि आफ्नै मान्यता छ, शास्त्रीय मान्यता छ, यो शास्त्रीय विधा हो, र त्यसको अध्ययनतिर अनुसन्धानतिर हामी लागेनौँ। अनि हाम्रा अग्रजले, अग्रज पनि विभिन्न धारमा हुनुहुन्छ, उहाँहरूले जसले जुन अग्रज आफूले जसले मानिएको छ उहाँले जे भन्नुभयो त्यही सही भन्यो, तर गजल के हो भन्ने कुरा चाहिँ खोजेनौँ। अहिले इन्टरनेटमा खोज्ने हो भने, पत्रपत्रिकामा हेर्ने हो भने प्रशस्त सामग्रीहरू भेटिन्छन् गजलको बारेमा, र गजललाई के चाहिन्छ, के हुँदा चाहिँ गजल हुन्छ, के हुँदा नहुँदा गजल हुँदैन भन्ने कुरो त्यहाँ प्रशस्त छ। यहाँ मैले अहिले भनिराख्नु पर्दैन, अरू कसैले भनिराख्नु पर्दैन, हरेक हातमा इन्टरनेट छ, हरेक हातमा मोबाइल छ, मोबाइलबाट पनि चल्छ, कम्प्युटर छ, सारा कुराहरू छन्, र पुस्तक पसलहरूमा पनि अहिले धेरै पुस्तकहरू नेपालीमा पनि आइसकेका छन्, उर्दू हिन्दीका किताबहरू पनि पाइन्छन् पढ्न सक्नका लागि, इङ्ग्लिसमा पनि छन्। अनि हामी खोज्नतिर पढ्नतिर लाग्यौँ, हाम्रो अग्रजहरूका पछि लाग्यौँ, र मोतीराम भट्टले के लेखे भन्दा, यता हेऱ्यो यतै मेरा नजरमा राम प्यारा छन्, उता हेऱ्यो उतै मेरा नजरमा राम प्यारा छन्, खोइ नजरमा राम प्यारा छन् मात्रै छ, त्यहाँ गजले काफी छैन, काफी होइन, गजलै हुँदैन भन्ने कुरो बुझेनौँ,
होइन,
त्यसलाई पनि गजलै भन्यौँ, र त्यसैलाई आधार मानेर हामीले रदीप मात्रै राखेर
गजल
लेख्यौँ, जहाँ कि काफिया नभई हुँदैन, रदीप तैक्षित तत्त्व हुन्छ नभए हुन्छ, तर काफिया त अनिवार्य हुन्छ अनुप्रास शब्द। अनि त्यस्तै लयमा बहरमा पनि, बहर अथवा लय यो गायन गेय विधा,
हजुर एकदम,
गजल भनेको गेय विधा हो, र गाउनका लागि लय अनिवार्य छ
एकदम,
र त्यो लय अनिवार्य हुँदाखेरि उर्दू फारसीमा जहाँदेखि यो गजल उत्पत्ति भयो त्यहाँ बहरहरूको निर्माण भयो, शास्त्रीय छन्दहरू, हामी शास्त्रीय छन्द भन्छौँ, छन्द जस्तै बहरहरूको निर्माण भयो, ह्रस्व दीर्घको उचित पालना सहित समान अक्षर समान वर्ण भएको जुन लय हुन्छ त्यसलाई बहर भनियो, र त्यही बहरमा गजल लेख्न थालियो, र बहरलाई अनिवार्य तत्त्वको रूपमा मानियो, काफिया जस्तै अनिवार्य तत्त्वको रूपमा बहरलाई मानियो। नेपालमा पनि मोतीराम भट्टले गजल भित्र आउँदाखेरि बहरमै लेखा छन्,
शुरूआतमै
लेखा छन् शुरूआतमै, तर पछिल्ला गजलकारहरूले विशेष गरी यो पुनर्जागरण यताको 2036 यता लेखिएका गजलहरू धेरै चाहिँ बहरविहीन मात्रै होइन, लयविहीन नै भए, लयमुक्त भए, मुक्त लय पनि होइन, लयमुक्त भए, लयमुक्त रूपमा लेखिँदै आयो, खालि त्यो आएका भावनाहरूलाई चाहिँ अनुप्रास मिलाएर प्रस्तुत गर्ने काम मात्रै भयो, र त्यसैलाई सिको गर्दै पछिल्लो जेनेरेसनले पनि उहाँले लेख्नुभयो जस्तो ज्ञान वकर दाईले लेख्नुभएका कथाहरूलाई आधार मान्ने एउटा भयो, ललजन दाईलाई आधार ललजन दाईलाई आधार मान्ने एउटा भयो, यसरी नै घनश्याम परिश्रमलाई आधार मान्ने एउटा भयो। यी विभिन्न धाराहरू जन्मिए, जबकि खोजेको भएदेखि कुन धार चाहिँ सही हो अथवा कसले लेखेको चाहिँ सही हो, कसको चाहिँ मान्यता सही हो भन्ने कुरो थाहा हुन्थ्यो। अहिले आएर त्यो खोजी भयो र थाहा भयो, र स्पष्ट शब्दमा भन्नुपर्छ ज्ञान वकर पौडेलको धार पनि सही छैन, जहाँ लयविहीन
गजल
लेखिन्छ, अनि ललजन रावल र घनश्याम परिश्रमीको धार पनि सही छैन, किनभने लयलाई मात्रै प्राथमिकता दिइन्छ, बहर अथवा लयलाई मात्रै, लयलाई मात्रै प्राथमिकता दिनु, बहरलाई मात्रै प्राथमिकता दिनु पनि
गलत होइन।
लय बहर मिलेर मिल्दैमा मात्रै गजल हुँदैन, काफ्या रदी र भावको उचित संयोजन, शिल्पको उचित संयोजन हुनैपर्छ। अनि लयविहीन भएर भाव र शिल्पमा छ, मेरो त चमत्कारिक प्रस्तुति छ भन्दाखेरि पनि गजल हुँदैन, त्यहाँ लय चाहिन्छ नि, काफिया र लय गजलका मुटु नै हुन्। त्यसकारण लय कहाँदेखि उत्पन्न हुन्छ भन्दाखेरि बहर छन्द, बहर छन्द भनेको आफैमा लय हो, समान मात्रा रस दीर्घको समान प्रस्तुति हुँदाखेरि नै लय हुन्छ।
यो अलिकति सिक्न पनि अलिक मुस्किल भनिन्छ नि, यो छन्द विषयमा चाहिँ जानकारी अलिकति अप्ठ्यारो पनि हुन्छ, लयमा
नेपाली भाषा बोलेर मामु बाबा पापा
त्यो त
होइन, मामु नेपालीमै भनौँ नि त होइन, बाबा नेपालीमै भनौँ, मम्मी भनेन मामु भनौँ, तर नेपालीमै भनौँ। अनि हामीले जन्मिँदैखेरि लिएर आएको भाषालाई गाह्रो भन्नु पर्दैन, एडमन्ड हिलारी न्युजिल्यान्डदेखि नेपाल आएर सगरमाथा चढेको चढाएको थियो, तेन्जिङ शेर्पा पनि सँगै भए,
पछि गए,
तेन्जिङ शेर्पाले पहिले नै चढ्न सक्थे नि, हिलारीसँग जानु पर्यो,
त्यही त
होइन, सकिँदैन भन्ने भएदेखि जाँदैन थियो पक्कै पनि। निल आर्मस्ट्रङ चन्द्रमामा पुगे, एडमिरल्टन चन्द्रमामा पुगे, होइन सकिँदैन भने जाँदैन थिए, अहिले चन्द्रमामा बस्ती बसाउने कुरो हुँदैछ होइन। हामीले हाम्रो भाषा, हाम्रो साहित्य हामीले बुझ्दैनौँ, सक्दैनौँ, जान्दैनौँ, त्यो कामै छैन, लेख्नुको कामै छैन,
अस्तित्वै रहेन,
कुनै लेख्नुको अर्थै छैन, लेख्नै छोडिदियो हुन्छ, प्रयास गर्ने सबै कुरा जानेको हुँदैन, तर सिक्दाखेरि जानिन्छ आफ्नो भाषामा भएका कुराहरू
एकदम
होइन। त्यो चाहिँ हाम्रोमा गजलमा भएको कमजोरी चाहिँ मूल कमजोरी, अघि तपाईँले भने जस्तै पढ्ने, जान्ने, जान्न खोज्ने भएन कि मेरा अग्रजले के लेख्नु भएको छ, मैले मानेका अग्रजले
त्यतैतिर जाने,
मेरा अग्रजले के भन्नुहुन्छ त्यही सही हो, बहरमा लेख्नेले घनश्याम परिश्रम सरले जे भन्नुहुन्छ त्यही सही ठानिदिन्छन्, लयमा लेख्ने स्वनिर्मित मित्रलाई लोकलयमा लेख्नेले ललजन रावलले जे भनिदिनुहुन्छ त्यही सही ठानिदिन्छन्, र लयविहीन लेख्नेहरूले ज्ञान वकर दाईले जे भनिदिनुहुन्छ त्यही सही ठान्छन्, तर वास्तवमा उहाँहरू तिनैजना पूर्ण हुनुहुन्न, स्पष्ट शब्दमा भन्दाखेरि नमिठो लाग्छ, ठुला कुरा गरेर जस्तो लाग्छ अग्रजहरूलाई, तर अग्रजहरूका कमजोरीहरू स्पष्ट रूपमा देखाइदिनुपर्छ, अनि मात्रै अनुजले थाहा पाउँछ,
एकदम
अनुजले थाहा पाउनु भनेको चाहिँ अग्रजका कमजोरी पनि देखाइदिन सक्नुपर्छ होइन। त्यसले गर्दा उहाँहरूका अहिले खोज्दै जाँदाखेरि उहाँहरू तिनैजनाका गजलहरू खास गजल पूर्ण गजल हुन सकेका छैनन्, र तिनैजनाका फेरि धारहरूलाई मिलाएर चाहिँ उहाँहरूका राम्रो पक्षलाई मिलाएर जस्तो ज्ञान वकर दाईको धारको भाव शिल्प पक्ष प्रस्तुति पक्ष, ललजन दाई र घनश्याम सरको लय पक्षलाई संयोजन गरेर लेख्ने हो भने उत्कृष्ट गजल नेपालीमा सिर्जना हुन्छ, नेपाली भाषामा उर्दू हिन्दीका भन्दा उत्कृष्ट गजलहरू पनि सिर्जना हुन सक्छन् भन्ने कुरा चाहिँ मैले पटक पटक भन्दै आएको छु, उहाँहरूकै अगाडि पनि भन्दै आएको छु, कार्यक्रममै पनि भन्दै आएको छु।
भनेपछि अहिलेसम्म उत्कृष्ट गजलहरू लेख्ने गजलकार अझै नेपालमा छैनन्,
उत्कृष्ट गजलकार छन्
तर विवादित
कारणले छन्, तर उहाँहरूको कस्तो भइदियो भने अहिले के अरे ईश्वरवादी र अनिश्वरवादी जस्तो भयो कि
एकदम
होइन, भित्र बसेर खोपीमा चाहिँ पूजा गर्ने मूर्ति राखेर बाहिर चाहिँ अब धर्म विरोधी भएर हिँडेहरू छन् नि, त्यस्तै भइदियो, मनमा यसो गर्नुपर्ने थियो र छ भन्ने थाहा छ, तर उहाँहरूले दशकौँ बिताइसक्नु भएको छ, नयाँ स्रष्टाहरूले पनि पुराना स्रष्टाहरूले पनि त्यही धारका गजलहरू लेखेर, अब अहिले त्यसलाई चाहिँ परिवर्तन गर्नमा उहाँहरूलाई अप्ठ्यारो भयो,
एकदम
समस्या त्यो छ, नभए म कष्ट शब्दमा भन्छु ज्ञान वकर पौडेल आफैले अब त्यसरी लेख्नु होला नलेख्नु होला थाहा छैन, मैले विरोध गरेँ होइन, प्रश्न शब्दमा आफ्नो कुराहरू राखेको
एकदम,
तर ज्ञान वकर दाईलाई पछ्याएर गजल लेख्नेहरू जति हुनुहुन्छ उहाँहरूले एक दुई शब्दमा मात्रै ध्यान दिने हो, लयमा थोरै गुनगुनाएर लेख्ने हो भने त्यो धारका जो अहिले लयविहीन धार भनेर चिनिया छ, त्यो धारका स्रष्टाहरू नेपाली गजलको बिडो थाम्ने संस्थाहरू हुनुहुन्छ। नेपाली गजललाई अत्यन्तै मैले अघि भने जस्तै उर्दू फारसीको स्तरमा उर्दू हिन्दीको स्तरमा पुर्याउन सक्ने स्रष्टाहरू थोरै लयमा सचेत भइदिने हो भने जस्तो भन्नुहोस् नामै किटेर भन्नुपर्दा बाबु त्रिपाठी हुनुहुन्छ, कुरु लम्साल हुनुहुन्छ, यस्ता विपिन तुफान सलामीहरू हुनुहुन्छ, यो यति धेरै स्रष्टाहरू हुनुहुन्छ, उहाँहरूले थोरै लयमा सचेत भइदिने हो भने मलाई लाग्छ उहाँहरू भोलि भविष्यका गजलकारहरू असल गजलकारहरू म उहाँहरूलाई पनि भेटेर भन्छु अत्यन्तै सुन्दर गजलकारहरू उहाँहरू हो। उहाँहरूले एउटै कुरा लयमा थोरै ध्यान दिनुपर्छ र यो लय सिक्नका लागि लयमा ध्यान दिनका लागि कुनै मेहनत गर्नु पर्दैन, तपाईँलाई भने जस्तो साह्रै गाह्रो मेहनत पनि गर्नु पर्दैन, थोरै समय दिए र गुनगुनाएर अक्षर संख्या गनेर वर्ण संख्या गनेर लेखेर पुग्छ
भने
त्यति ध्यान दिनुपर्छ।
नेपाली व्याकरणमा चाहिँ अलिकति पोख्ता हुनु पर्छ,
त्यो त्यसमा गाह्रो छैन, हामीले सिक्न सक्छौँ, अभ्यासले हुने हो।
र
अर्को कुरो यता ललिजन रावल र घनश्याम परिश्रमीको धारमा अथवा लय अथवा बहरको अनिवार्यताको र बढी अनिवार्यताको भनौँ न
अनि
त्यसको वकालत गर्ने धारमा पनि कमी कमजोरी रहेछन्। उहाँहरूका शिल्प पक्ष र भाव पक्ष अत्यन्तै कमजोर देखिन्छ, लय पक्षलाई केलाउँदा केलाउँदै लय पक्षलाई पछ्याउँदा पछ्याउँदै शिल्प पक्ष र भाव पक्ष चिप्लेको थाहा पाइया छैन। र त्यो धारले पनि ज्ञानवकर पौडेलको धारको अघि मैले भने जस्तो ती धारका शिल्प पक्ष र भाव पक्षलाई प्रस्तुति पक्षलाई चाहिँ टिप्ने हो भने त्यसलाई अङ्गीकार गरिदिने हो भने नेपाली गजल भोलिका दिनमा अत्यन्तै स्तरीय परिष्कृत र सुन्दर गजलको रूपमा आउनेछ।
भनेपछि नेपाली गजलको बारेमा तपाईँले धेरै कुरा भनिसक्नु भएको छ, आफैले पनि नेपाली गजललाई नै अलिकति ध्यान पुर्याएन भने साँच्चैकै गजल अब गजल रहँदैन भन्ने पनि हामीले यहाँबाट बुझौँ कि
धार धार भन्दै जाने हो भने कसैको गजल पनि उत्कृष्ट जन्मिँदैन।
अब यसरी हामी
धारका जन्मिन्छन् मैले प्रश्न सोधौँ भन्दा ललिचन्द्र रावल र घनश्याम परिश्रमीका धारका जन्मिन्छन्, कुनै धारका पनि उत्कृष्ट गजलहरू जन्मिन गाह्रो छ, तर तिनै पक्षलाई तिनै धारहरूलाई एकीकृत गरेर संयोजित गरेर सबैलाई सम्मान गरेर सबै धारहरूलाई सम्मान गरेर उहाँहरू राम्रा ती धारका राम्रा पक्षहरूलाई चाहिँ लिएर जाने हो भने नेपाली गजल उत्कृष्ट हुन्छ।
एउटा गजल सुनौ होला गुरुको अब
खुलेर चाँदनी जसै उदाउँछ सुटुक्का र निद साथली कतै हराउँछ सुटुक्कौ र निद साथली कतै हराउँछ सुटुक्कौ छकण्ठ कोयली जसै र रूप सोडसी जसै छकण्ठ कोयली जसै र रूप सोडसी जसै मधुर कण्ठ गीत गुनगुनाउँछ सुटुक्कौ र निद साथली कतै हराउँछ सुटुक्कौ म अप्सरा भनु कि वा भनु म मोहिनी प्रिय म अप्सरा भनु कि वा भनु म मोहिनी प्रिय मुसुक्क हाँस्दछ जसै भुलाउँछ सुटुक्कौ र निद साथली कतै हराउँछ सुटुक्कौ म हुन्छु मन्त्र मुग्ध झैं जसै म देख्छु चाल त्यो म हुन्छु मन्त्र मुग्ध झैं जसै म देख्छु चाल त्यो जुधाउँदै नजर यतै झुकाउँछ सुटुक्कौ जुधाउँदै नजर यतै झुकाउँछ सुटुक्कौ खुलेर चाँदनी जसै उदाउँछ सुटुक्कौ र निद साथली कतै हराउँछ सुटुक्कौ।
धन्यवाद। यो मिठो गजलसँगै हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ। रेडियो मिरमिरे 99.4 मेगाहर्ट्जसँगै देशका झण्डै 20 भन्दा बढी रेडियो स्टेशन मार्फत एकैसाथ सुनिरहनु भएको कार्यक्रम गजल सुधाको हामी मध्यभाग पश्चात फेरि कार्यक्रममा गजलकार घनेन्द्र ओझासँग बाँकी कुराकानी अझ आज गजलकै विषयमा बढी कुराकानी भइरहेको छ, उहाँको गजलको इतिहासका बारेमा पनि बढी कुराकानी रहनेछ र आज गजलकै चर्चा परिचर्चाको विषय रहनेछ विशेष घनेन्द्र ओझासँगै। कार्यक्रम सुन्दै गर्नुहोला।
छ मसँग सबै छैन तिम्रो अभाव छ सक्दिन भुल्न तिमी यो मुटुको दबाव छ। नमस्कार, म गजल सर्जक प्रभा बर्तौला, यति बेला तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा।
कार्यक्रमको मध्य भाग पश्चात पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधाको साथमा हुनुहुन्छ। कार्यक्रम गजल सुधा यति बेला रेडियो मिरमिरे 89.4 मेगासँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत एकैसाथ सुन्दै हुनुहुन्छ र इन्टरनेटमा www.radiomirmire.com.np मार्फत विश्वभर सुनिरहनु भएको छ र फुर्सदको समयमा पनि यो कार्यक्रम तपाईँले डाउनलोड गरेर सुन्न सकिने एउटा सुविधा छ, जसका लागि चिसापानीको ब्लग स्पोर्टमा गएर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आज मैले कुराकानी गरिरहेको छु अन्तर्राष्ट्रिय गजल मञ्चका अध्यक्ष, त्यसै गरी अन्नमण्डलीका पूर्व अध्यक्ष, साथै अन्नमण्डलीका महासचिव पनि हुनुहुन्थ्यो गजलकार घनेन्द्र ओझा, जो नेपाली गजलको इतिहासमै धेरै गजल क्षेत्रमै पुख्त रहनुभएका गजलकार हुनुहुन्छ। आज हामी उहाँसँगै कुराकानी गरिरहेको छौँ। विशेषतः गजलकै बारेमा कुराकानी गरिरहँदाखेरि उहाँसँगको कुराकानीलाई तपाईँले एकदम नजिक बसेर सुनिरहनु भएको छ जस्तो लाग्छ, किनभने गजल सिक्नका लागि विशेष घनेन्द्र ओझाको कुराकानी सुनिरहनु भएको श्रोताहरूलाई अवश्य नेपाली गजलमा लाग्नुभएका नव अनुज गजलकारहरूलाई पनि एकदम सहजताको साथ आज कार्यक्रम सुन्नु भएको छ भने नेपाली गजलमा लाग्न लागिरहनु भएका गजलकारहरूलाई सहजता हुनेछ। घनेन्द्र ओझा हामीसँग हुनुहुन्छ, पुनः स्वागत छ गुरु।
धन्यवाद।
मैले धेरै गजलकै बारेमा कुराकानी गरिरहँदाखेरि अलिकति बहरका धेरै कुरा रह्यो होइन, अझ बहरको कुरालाई अलिकति म पर राख्छु र अब आउने गजलको भावी गजलको कुरा जोड्न चाहे, कस्तो छ गजलको भविष्य?
मैले अघि भनिहालेँ, गजल नेपाली गजलमा भएका अहिलेका यी अस्पष्टताहरूलाई प्रष्ट गजलकारहरूले र गजल समीक्षकहरूले, गजल समालोचकहरूले, गजल अभियन्ताहरूले र अग्रज गजलकारहरूले पनि बुझिदिने हो भनेर अनुजहरूलाई चाहिँ ए यो है, हामीले त यो लेखेनौँ, हामीले त यसलाई पालना गरेनौँ, गर्न सकेनौँ, अब गर्न सक्ने स्थिति पनि छैन इमान्दारपूर्वक भनेर अब तिमीहरूले चाहिँ यी कुराहरू गर्नु चाहिँ राम्रो हुन्छ है, अनि चाहिँ नेपाली गजलको भविष्य हुन्छ भनेर भनिदिने हो भने पक्कै पनि नेपाली गजलको भविष्य सुन्दर हुनेछ। तर उहाँहरू मैले अघि भने भन्न हिचकिचाउनुहुन्छ होइन, यति अब 30 वर्ष त्यसरी नै गजल लेख्दै आउनुभयो होइन, जसले लय भन्नुभयो लयमा मात्रै केन्द्रित भएर लेख्दै आउनुभयो, भाव र शिल्प पक्षलाई कमजोर बनाइदिनुभयो, जसले भाव पक्ष भन्नुभयो शिल्प पक्ष भन्नुभयो उहाँहरूले लयलाई कमजोर बनाइदिनुभयो, वास्तवमा ती दुइटैको संयोजन बिना अथवा भाव लय शिल्प पक्षको संयोजन बिना गजल वास्तविक गजल बन्दैन, यो कुरा चाहिँ उहाँहरूले स्पष्ट शब्दमा आफ्नो अनुजहरूलाई भनिदिनु भयो भने नेपाली गजलमा उहाँहरूकै अनुजहरू उहाँहरूकैलाई नै अनुसरण गर्ने उहाँहरूकै प्रिय अनुजहरूले नै नेपाली गजलको इतिहासलाई, नेपाली गजलको यो भविष्यलाई ठेग्नुहुन्छ, थाम्नुहुन्छ।
मैले धेरै छन्दमै लेख्ने होइन लयमै लेख्ने गजलकारहरूलाई पनि कुराकानी गर्नको लागि यही स्टेज यही माइक्रोफोनमा ल्याएर बोलाएँ, त्यसै गरी लयविहीन गजलकारहरूलाई पनि ल्याएर बोलाएँ। उहाँहरूको चाहिँ दुवै पक्ष चाहिँ कस्तो थियो भने कोही भन्छ लयमै लेख्नुपर्छ भन्ने लयकै व्यक्तिहरूले भन्नुहुन्थ्यो भने लयभन्दा बाहिर रहनेहरूले चाहिँ लयमा गजल लेखेर चाहिँ के गरेका छन् र लयमा गजल लेख्नेहरूले चाहिँ के गरेका छन् र खासमा लयमा गजल लेख्नुपर्छ भन्ने पनि उहाँहरूको मूर्खता हो भन्ने कुराहरू लयभन्दा बाहिर रहनुभएको गजलकारहरूले भन्नुभएको छ। एउटा किन झगडा भइरहेको छ त्यो क्षेत्रलाई चाहिँ किन अलिकति स्रष्टा स्रष्टा बिच नै त्यो किन झगडा भइरहेको हो?
त्यही अध्ययनको कमी हो, अरू केही पनि होइन। पहिलो कुरो चाहिँ गजलको बारेमा बुझ्नु भएकै छैन, खोज्नु भएकै छैन होइन, त्यो भएपछि मैले जे लेखेँ त्यही ठिक अथवा मेरा अग्रज ज्ञान अग्रवालले जे भन्नुभयो त्यही ठिक, मेरा अग्रज घनश्यामले जे भन्नुभयो त्यही ठिक, मेरा अग्रज लक्ष्मण रावले जे भन्नुभयो त्यही ठिक, वास्तवमा उहाँहरू तिनैजना ठिक हुनुहुन्न अघि मैले भनिसकेँ
होइन,
उहाँहरू तिनैजनाको धार प्रष्ट शब्दमा भन्दाखेरि ठिक छैन र नेपाली गजलका लागि उपयुक्त धार छैन, तर तिनैवटाको धारलाई चाहिँ संयोजन गरेर जाने हो भने चाहिँ फेरि नेपाली गजल उत्कृष्ट गजल भन्छ। छुट्टा छुट्टै धारमा हेर्ने हो भने उहाँहरू तिनैजना अपूर्ण हुनुहुन्छ, उहाँहरू तिनैजनाको धार अपूर्ण छ र त्यसलाई पहिल्याउने अनुजहरू आफै अपूर्ण हुनुहुन्छ। उहाँहरूले खोज्ने बुझ्नेतिर भन्दा पनि मेरा अग्रजले यो गर्नुभयो, मैले यो लेखेँ, मेरा अग्रजले 30 वर्षदेखि लेखिरहनु भएको छ, मैले 10 वर्षदेखि लेखिरहेको छु, त्यही धारमा कसरी नहुने भन्ने त्यो जिद्दीले हुँदैन। शास्त्रीय विधा हो गजल भनिसकेपछि त्यो शास्त्रीय विधाका निश्चित नियमहरूलाई मान्यताहरूलाई मूल्यलाई पालना गर्न सकेन भने त्यो भएन, त्यो गजलै भएन।
कस्तो
शब्दमा भन्दा रिसाउनु खुसाउनु कुरै छैन, यो सिद्धान्तले भन्ने कुरा हो होइन, सिद्धान्त आज बनाएको होइन, 1000 वर्ष अगाडि भनेको सिद्धान्तलाई त्यसलाई परिमार्जन गर्नलाई त्यसलाई चाहिँ अझै फरक ढङ्गले आफ्ना सिर्जनाहरूलाई सिद्धान्तभन्दा भिन्न ढङ्गले प्रस्तुत गर्नका लागि त नयाँ सिद्धान्त प्रतिपादन गर्नु पर्यो,
अनि मात्रै नहुने भयो अनि त्यो स्थापित हुनलाई फेरि समय लाग्छ होइन स्थापित मूल्य मान्यतालाई सिद्धान्तलाई परिमार्जन गरेर त्यसलाई स्थापित गराउनको लागि निकै लामो समय लाग्छ त्यस कारण त्यो कि त्यो चुनौती उठाएर जानु पर्यो होइन भने स्थापित सिद्धान्त र मान्यताहरूलाई नि पालना गर्दै जाने हो भने गजल बुझ्नै पर्छ गजलका मूल्य मान्यताहरूलाई पालना गर्नै पर्छ र कोही व्यक्तिका पछाडि लागेर अथवा मैले यो लेख्दै आएको छु त्यस कारण यो सही हो भनेर हुँदैन
घनेन्द्र ओझालाई धेरैले भनिरहेका हुन्छन् होइन अलिकति तपाईँले चाहिँ गरेका कामहरूमा कतिले सही थपेका छन् त कतिले अलिकति त्यही कामलाई पनि विरोध गर्ने यही पक्ष विपक्षका व्यक्तिहरू हुनुहुन्छ होइन मैले धेरै देखेँ अब जस्तो तपाईँले गरेका राम्रा कामहरूमा पनि औँला उठाउने व्यक्तिहरू हुनुहुन्छ होइन त्यही प्रत्यक्ष रूपमा कार्यक्रममै औँला उठाउने व्यक्तिहरू हुनुहुन्छ त्यसरी चाहिँ अब कार्यक्रमहरू गर्दाखेरि तपाईँ आफै ठुला कार्यक्रमहरूलाई चाहिँ आयोजनाको रूपमा आफै संयोजकको रूपमा भूमिका खेलेर चाहिँ कार्यक्रम गरिरहनुहुन्छ र त्यही कार्यक्रमको विरोध गर्नेहरू चाहिँ अलिकति बाहिरी कार्यक्रम संयोजकहरू होइन बाहिरी संस्थाका व्यक्तिहरूले विरोध गरिरहँदाखेरि तपाईँले चाहिँ कस्तो लाग्छ किन यस्तो भइरहेको छ नेपाली साहित्यमा चाहिँ
मलाई आनन्द लाग्छ
आनन्द लाग्छ
त्यही हो मैले काम गर्ने प्रमुख आधार तपाईँलाई म प्रष्ट भनिदिन्छु मलाई कसैले आलोचना गरिदिएन कसैले विरोध गरिदिएन कसैले कुरा काटिदिएन भने भात पच्दैन भन्नुको मतलब मलाई काम गर्नै इच्छा लाग्दैन जब कसैले मलाई औँलो ठडाइदिन्छ होइन कसैले मलाई चाहिँ कमजोर ठानिदिन्छ कसैले मलाई वाइया ठानिदिन्छ कसैले मलाई आलोचना गरिदिन्छ कुरा काटिदिन्छ त्यति बेला मलाई काम गर्ने जाँगर चल्छ यो मेरो ऊर्जा हो र यो भइरहोस् भन्ने चाहन्छु म आफै त्यस कारण उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु सधैँ नै आज भोलि पर्सि उहाँहरूले कुरा काटिदिनु भएन उहाँहरूले गाली गरिदिनु भएन उहाँहरूले चाहिँ मलाई आलोचना गरिदिनु भएन भने म कहिले अगाडि बढ्न सक्दिनँ र कहिले पनि मलाई काम गर्ने नयाँ काम गर्ने ऊर्जा आउँदैन त्यस कारण उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु अरू केही भन्दिनँ
घनेन्द्र ओझाको एउटा विशेषता नै यो राम्रो रहेछ होइन किनभने विरोध गर्नेलाई चाहिँ तपाईँको सम्मान छ सल्युट छ
एकदमै सम्मान छ नभए त म काम गर्नै सक्दिनँ
एकदम यो राम्रो पछि यति बेला तपाईँले प्रश्न पार्नुभयो र सँगै तपाईँका धेरै गजल सङ्ग्रहहरू बजारमा आइरहँदाखेरि मैले अघि नै सुरुवातमै यो तपाईँका बारेमा धेरै कार्यक्रमको सुरुवातमै जानकारी गराइसकेको छु आम श्रोतालाई होइन अब आगामी सृजनाहरू चाहिँ कसरी ल्याउँदै हुनुहुन्छ कस्तो कस्तो कृतिहरू आउँदैछन् होइन धेरै गीत सङ्गीतहरूलाई पनि तपाईँले अगाडि बढाइरहनु भएको छ साङ्गीतिक गजलहरू साङ्गीतिक एल्बमहरू बजार ल्याइरहनु भएको छ सँगै धेरै पुस्तकहरू बजार ल्याइरहँदाखेरि चाहिँ कस्तो छ आगामी श्रृङ्खलाहरूमा चाहिँ आगामी पुस्तकहरू के आउँदैछ यसो जानकारी
मैले गजलका बढी पुस्तकहरू लेख्नेछु र त्यही अभियानमा लाग्यो बढी कविता सुरुमा लेख्यो पछि गजलमा लाग्यो कविता सङ्ग्रह एउटा आएको छ विशेष गजल सङ्ग्रहहरू नै आएको छन् र गजलका सैद्धान्तिक पुस्तकहरू आएका छन् म पछिल्लो समय यो गजल अभियानमा भएकाले गजलका केही गजलहरू कृतिहरू आए र अझै पनि केही गजल कृतिका लागि गजलहरू छन् मैले पछिल्लो समय चाहिँ गजल लेखेको छैन पहिलेकै गजलहरू छन् केही मुक्तकहरू लेखेको छु मुक्तकलाई सङ्गीत गर्न खोज्दैछु र मेरो म आख्यानमा र निबन्धमा अलि बढी जोड दिन खोजिरहेको छु मेरो केही समय पछाडि एक दुई महिनाभित्रै कथा सङ्ग्रह आउँदैछ एउटा र मुक्तक आउँदैछ पछि निबन्धमा केही निबन्धहरू पनि लेखिरहेको छु अहिलेलाई मैले आख्यान र निबन्धलाई विशेष प्राथमिकतामा राखेको छु कहिलेकाहीँ कविताहरू लेख्छु
एउटा मलाई जिज्ञासा रहिरहेको कार्यक्रम सुरुवातदेखि तपाईँसँग प्रवेश गरिरहँदाखेरि र अहिले अन्तिमसम्म मलाई एउटा जिज्ञासा रह्यो तपाईँहरू अनामण्डलीबाट टुटिएर चाहिँ यो जुन पछि अन्तर्राष्ट्रिय साहित्य गजल मञ्च गठन गर्नुभएको हो कि पहिलेदेखि नै गठन थियो अन्तर्राष्ट्रिय गजल मञ्च
टुटेको होइन अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च अनामण्डलीसँग यसको साइनै छैन
छैन है
यो दुइटैको दुइटैसँग साइनै छैन
तपाईँ अहिले अनामण्डलीमा साइन
म अनामण्डलीमा पनि छु अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च
दुवै संस्थामा
म अनामण्डलीको संस्थापक महासचिव पनि हुँ पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष पनि हुँ र म अनामण्डलीमा अहिले पनि छु अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च गठन भइकन पनि पोहोर गत साल र अहिले सालका राष्ट्रिय गजल महोत्सव र अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव हामीले मिलेरै गऱ्यौँ अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनामण्डलीले मिलेरै गरे हो यसपटक एकाडेमीसँग मिलेर गर्ने कुरो भयो अनामण्डलीले र ल गर्नुहोस् भन्ने कुरो भयो हामीले अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले भुटानका दुईवटा संस्थासँग गऱ्यौँ र हामी त्यहाँ पनि गयौँ उहाँहरू हामी पनि अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चबाट पनि त्यहाँ सहयोग गऱ्यौँ र उहाँहरूले पनि अन्य अनामण्डलीबाट पनि हामीलाई पूर्ण सहयोग सबै अध्यक्षदेखि लिएर सबै साथीहरू आएर सहयोग गर्नुभयो दुइटै कार्यक्रमलाई दुइटैले सहयोग गरेर छ र हामी फुटेको भन्ने भ्रम नरहोस् कसैमा
बाहिर चाहिँ यो भ्रम धेरैले भन्ने
भ्रम होइन अर्को कुरो के हो भने म अनामण्डलीको अध्यक्षबाट बाहिरिसकेपछि अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च गठन भएको त्यसकारण फुट्ने भन्ने कुरै भएन। साहित्य प्रवर्धनकै लागि, गजलको प्रवर्धनकै लागि देश विदेशमा रहेका विभिन्न यहाँ नेपालमा रहेका स्रष्टाहरू मात्रै हुनुहुन्थ्यो अनामण्डलीमा धेरै जसो र समितिमा, हामी चाहिँ अन्तर्राष्ट्रिय रूपमै नेपाली गजललाई पहिचान दिने भन्ने अर्थमा विभिन्न देशमा रहेका नेपाली गजलकारहरूको संयुक्त एउटा छाता संगठनको रूपमा चाहिँ यसलाई छाता संस्थाको रूपमा चाहिँ अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च गठन गरेका हौ। त्यसमा अनामण्डलीकै अहिले रहनुभएका अथवा पूर्व रूपमा रहनुभएका सदस्यहरू पनि हुनुहुन्छ।
मैले एउटा
अहिले अनामण्डलीका संस्थापक सदस्य प्रभातिकरण हाम्रो उपाध्यक्ष हुनुहुन्छ, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको उपाध्यक्ष हुनुहुन्छ, स्थापना कालदेखि अनामण्डलीको सदस्य हुनुहुन्छ, उहाँ वरिष्ठ सदस्य अहिले पनि हुनुहुन्छ। मानिस फुटेको भन्ने कुरै होइन,
यो फुटेको त होइन, तर फेरि यही संस्थालाई जस्तै प्रतिष्ठानको रूपमा लाँदैछ भन्ने पनि कुरा आएको थियो, के सही हो?
त्यो चाहिँ मलाई थाहा छैन, मैले पत्रिकामा पढेँ, उठाएको थियो र मैले
राजधानी पत्रिका हो या कुन
पूर्वतीज्यू पनि आउनु भएको थियो अस्ति हाम्रो कार्यक्रममा, अनि त्यहाँ त्यही दिन समाचार आएको थियो र यो प्रतिष्ठानको रूपमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान लगायतका स्रष्टाहरू, गजल स्रष्टाहरू सम्मिलित गर्ने भनेर चाहिँ आएको थियो। अब त्यो मैले, म प्रष्ट छैन, मैले उहाँहरूसँग सोधेको पनि छैन, तर अब एकाडेमीको प्रज्ञा प्रतिष्ठानको कार्यक्षेत्र नेपालभित्र अथवा नेपाली भाषा साहित्य, नेपालभित्र बोलिने भाषा साहित्य संस्कृतिको मात्रै हो कि अथवा उर्दू, बङ्गाली, पाकिस्तानी होइन हिन्दी भाषा साहित्यमा पनि फड्को मार्न सक्छ, त त्यो अब उसकै एकाडेमिक एथिक्सभित्र पर्ला, तर हो यदि र त्यसरी त्यो भित्र समेटिन्छ भने यो राम्रो काम हो, यसलाई स्वागत गर्नुपर्छ र यसलाई सम्मान गर्नुपर्छ, यो काम अत्यन्तै राम्रो काम हो यदि एथिक्सभित्र पर्छ भने।
हुन्छ, हामी कार्यक्रमको लगभग अन्तिममा छौँ, तपाईँसँग धेरै कुराकानी गर्ने रहर छ तर समयले नेटो काटिसकेको छ होइन, अन्तिममा घनेन्द्र ओझालाई सम्पर्क गर्ने माध्यमहरू केही छन् भनिदिनुहोस् न, किनभने धेरै श्रोताले आज कार्यक्रम सुनिरहनु भएको छ र तपाईँलाई चाहिँ अझ नजिक बसेर चाहिँ घनेन्द्र ओझाका बारेमा धेरै कुराकानी बुझ्ने चाहना हुन्छ धेरै श्रोताहरूलाई, जुन अनुज श्रष्टाहरूलाई लगायत अग्रजले पनि त धेरैले तपाईँले चिनेर पनि प्रत्यक्ष रूपमा भेट्न पाएका छैन, ती श्रष्टाहरूले सुनिरहनु भएका श्रष्टाहरूलाई एउटा माध्यम दिनुहोस् न।
मेरो घनेन्द्र ओझा भनेर खोज्नु भयो भने फेसबुकमा,
सामाजिक सञ्जालमा,
सामाजिक सञ्जालमा भेटिन्छ। अहिले विशेष धेरै साथीहरूसँग सम्पर्क हुने भनेको मेरो सामाजिक सञ्जालबाटै हो, अन्य मार्फत भनेको अब मेरो सिर्जनाहरू मार्फत अप्रत्यक्ष भेट हुने हो र काठमाडौँ आउँदाखेरि भेट गर्नका लागि 9841433128 मा सम्पर्क गर्नुभयो भने
9841433128 यो नम्बरमा उहाँलाई सम्पर्क गर्यो भने घनेन्द्र ओझालाई सिधै भेटिन्छ। तर मिस कल भने नगरिदिनु होला श्रोता, तपाईँले अलिकति सताइदिनुहुन्छ, स्रष्टाहरू अलिकति व्यस्त पनि हुनुहुन्छ किनभने लेख्ने क्रममा हुनुहुन्छ र सोही क्रममा तपाईँहरूले अलिकति सम्पर्क गरिसक्दाखेरि चाहिँ अलिक मिस कल गर्ने प्रविधि धेरै श्रोताहरूको हुन्छ, कृपया बरु एसएमएस गरिदिँदा राम्रो होला होइन। हुन्छ, तपाईँको यो महत्त्वपूर्ण समय हामीलाई व्यतीत गरिदिनु भयो, अन्तिममा कार्यक्रम सुनेर बस्नु भन्ने श्रोताहरूलाई के भन्नुहुन्छ?
नेपाली गजल को विकास, विस्तार र परिष्कारका लागि हामी सबै आफ्नो क्षेत्रबाट क्रियाशील रहौँ। पहिलो कुरो, कुनै पनि विधा लेख्नुभन्दा अगाडि त्यसलाई चाहिँ अभ्यास गर्नुभन्दा अगाडि थोरै केही बुझौँ र बिस्तारै लेख्दै अभ्यास गर्दै जाँदा पनि अझ बुझ्दै जाउँ। पढ्ने, खोज्ने, बुझ्ने सामग्रीहरू प्रशस्त छन्, अग्रजहरू हुनुहुन्छ, उहाँहरूसँग बुझौँ, खोजौँ, अग्रजहरूलाई प्रश्न गरौँ, हामी अग्रजहरूलाई प्रश्न नगरेर अग्रजहरूका बारेमा, अग्रजहरूका कुराहरूमा चाहिँ अलिकति प्रतिकार नगरेर पनि हामीले नेपाली गजललाई स्तरीय बनाउन सकेका छैनौँ, प्रष्ट शब्दमा भन्दा, किनभने हामीले अग्रजहरूलाई सम्मान गर्दै प्रतिकार पनि गर्नुपर्छ, यो कुरो चाहिँ हो कि होइन, यो यस्तो लेखेको छ, यहाँ यस्तो भनेको छ, यो यस्तो छ, यो के हो भनेर एकताल सोध्ने काम गरौँ, त्यस पछाडि उहाँहरूले प्रष्ट भन्नुहुन्छ, तर हामी अन्धाधुन्ध चाहिँ गजल नलेखौँ, पढेर, बुझेर, सोधेर, खोजेर, अनुसन्धान गरेर मात्र।
गजल सुधालाई के भन्नुपर्ने, के सुधार्नुपर्ने?
गजल सुधा एउटा अत्यन्तै राम्रो कार्यक्रम हो र गजलको विकास विस्तारमा यसले निकै ठुलो भूमिका खेलेको छ, देश विदेशमा पनि अनलाइन मार्फत यो प्रसारण भइरहेको छ र नेपाली गजलका सिकारुहरूलाई त गजलको बारेमा राम्रो प्रशिक्षण दिइरहेछ, गजलको बारेमा चाहिँ राम्रा बहसहरू ल्याएर, बहसहरू गराएर, तर्क वितर्कहरू गराएर, अनि गजल मर्मज्ञहरूबाट चाहिँ गजलका बारेमा ज्ञान दिएर एकदम राम्रो काम गर्दै आएको छ। साथसाथै यसले अझै, म त के भन्छु भने यो कार्यक्रमले एकजना व्यक्तिलाई मात्रै नभएर विभिन्न गजल क्षेत्रका विभिन्न व्यक्तिहरूलाई लिएर, जस्तो अघि तिनटै धारका प्रमुख व्यक्तिहरूलाई ल्याएर, तिनटै धारकामा गजल लेख्ने गजल स्रष्टाहरूलाई ल्याएर, गजल समीक्षा समालोचकहरूलाई ल्याएर अन्तर्क्रिया गराउँदै प्रसारण गरिदियो भने अझ राम्रो हुनेछ।
हुन्छ, तपाईँको यो महत्त्वपूर्ण समयको लागि धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो गजलकार घनेन्द्र ओझा. उहाँसँगको विशेष कुराकानी सँगसँगै अब भने हामीसँग समय निकै कम छ. कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद. उत्पादन सहयोगी साहस भट्टसँगै कार्यक्रम प्रस्तुता म कमल सरगम सम्पूर्ण रेडियो स्टेशनलाई धन्यवाद दिँदै छुटिन्छु. हवस् त, जय गजल.